Thank you. I excuse me. I didn't know you were praying. I couldn't understand. Okay, so good morning, brothers and sisters.
बिहानको अभिवादन दाजुभाइ दिदीबहिनीहरू,
It's good to be with you once again.
फेरि तपाईँको बिचमा हुनु पाउँदा खुसी लागेछ।
So I'm thankful to be able to continue these lessons. We are on our second last lesson in the Sermon on the Mount.
अनि यो पाठहरू पहाडी उपदेशबाट जुन सिकिरहेको छौँ यसमा हामी धन्यवादी छौँ अझै अगाडि बढ्नलाई। अनि हाम्रो यो चाहिँ अन्तिमभन्दा अघिल्लो पाठ हामी आज सिक्दैछौँ।
Okay, so in the Sermon on the Mount, Jesus teaches us how to live in this present world as children of God.
अनि यो पहाडी उपदेशमा चाहिँ येशु प्रभुले हामीलाई अहिलेको संसारमा परमेश्वरको छोराछोरीको हिसाबले कसरी जिउने भन्ने कुरा सिकाउनु भएको छ।
Children of God who are eager to please the Heavenly Father.
अनि परमेश्वरका सन्तान छोराछोरीहरू जो चाहिँ परमेश्वरलाई प्रसन्न बनाउने कुरामा आफ्नो जीवन समर्पण गर्ने कुरा।
So, as disciples of Jesus, we no longer live according to the values and the ways that this world teaches us.
अनि परमेश्वरको छोराछोरीको हिसाबले हामी यो संसारले सिकाउने र प्रभाव पार्ने खालको मूल्य मान्यता अनुसार हामी जिउँदैनौँ।
This is because the world belongs in the devil's power, and the ways of the world lead only to death and destruction.
अनि त्यसको मुख्य कारण चाहिँ संसार चाहिँ शैतानको शक्ति मुनि छ र संसारको तरिका चाहिँ विनाश र नर्कतिर तान्ने कुराहरू मात्रै छन्।
So instead, we live according to God's values, and this leads to life and peace and joy.
अनि संसारको मान्यता भनको सट्टामा हामी चाहिँ परमेश्वरले मान्यतामा जिउँछौँ जसले चाहिँ हामीलाई जीवनमा शान्तिमा र आनन्दमा डोर्याउँदछ।
And we'll experience the peace and joy that God intends for each of His children.
अनि हामीले जब उहाँको इच्छा अनुसार जिउँछौँ परमेश्वरले आफ्नो प्रत्येक छोराछोरीहरूलाई जुन प्रकारको अनुभव आशिष र शान्ति दिन चाहनुहुन्छ त्यो हामी अनुभव गर्नेछौँ।
So recently, I read in the news a tragic situation.
भर्खरै उहाँले भन्दै हुनुहुन्छ खबरमा चाहिँ एउटा दुःखलाग्दो अवस्थाको बारेमा सुन्नुभयो।
But it is also a situation where God is glorified.
तर त्यो अवस्था जुन भयानक थियो खतरनाक थियो र पनि त्यो अवस्थामा परमेश्वरको महिमा भएको हामी देख्छौँ।
So in Sydney, Australia, last week, a young man of the Islamic faith stabbed a priest and a bishop.
अनि अस्ट्रेलियामा सिडनी भन्ने ठाउँमा एउटा जवान इस्लाम यो के भन्छ मुसलमानले चाहिँ एउटा प्रिस्टलाई चाहिँ अथवा एउटा परमेश्वरको सेवकलाई चाहिँ उसले छुराले हान्यो
He
सबलाई।
stabbed a priest and a bishop of the Assyrian Orthodox Church during a service.
अनि वास्तवमा उसले चाहिँ त्यो प्रचारक अथवा त्यो प्रिस्ट बिसपलाई चाहिँ प्रचार गरिराखेको सेवाको बिचमा आएर छुरा हान्यो।
Now, immediately after that, hundreds of people gathered in anger and violence outside the church.
अनि तुरुन्तै त्यसको पछि चाहिँ मण्डलीको चर्चको बाहिर चाहिँ सयौँ मान्छेहरू चाहिँ एकदमै रिस र क्रोधमा भेला भए।
Now, by God's grace, the injury was not life-threatening, and the bishop and the priest are recovering well.
अनि ती सबै कुरा भएको भए तापनि त्यो छुरा हानेको बिसप को के भन्छ चोट चाहिँ उसको जीवन लिने खालको थिएन त्यसकारणले ऊ चाहिँ अहिले बिसेक भइराखेको छ।
Now, what did the bishop say after the attack?
अनि यहाँनिर विचार गर्दाखेरि जब उसलाई यसरी आक्रमण गरियो बिसपले त्यसलाई कसरी जवाब दिए के भने
First, he thanked God for his recovery.
पहिला चाहिँ उसले परमेश्वरलाई उनको विषय हुँदै गएको कुराको लागि परमेश्वरलाई धन्यवाद दिए।
And very importantly, he asked his congregation not to fight back or retaliate against the evil act.
अनि अर्को कुरा उसले आफ्नो मन चर्चको मान्छेहरूलाई अनुरोध गरे, यो जुन आक्रमण भएको छ यसको विरुद्धमा हामी कुनै खालको लडाइँ त्यसको विरोध गर्ने कुराहरू गर्ने छैनौँ, त्यो कुरा उनले अनुरोध गरे।
So this is what he said.
अनि उनले भनेका कुराहरू चाहिँ यीहरू यस्ता छन्।
You can watch it on the news.
अनि यो कुरो चाहिँ तपाईँले वास्तवमा यो टिभीको के भन्छ न्युजमा सुन्न सक्नुहुन्छ।
So this is what he said. The Lord Jesus Christ never taught us to fight.
अनि उनले भनेको कुरा चाहिँ शब्द शब्दमा यस्तो छ, यो चाहिँ प्रभु येशूले कहिले पनि हामीलाई शारीरिक लडाइँको लागि कहिले भन्नुभएको छैन।
He never taught us to retaliate.
अनि उहाँले कहिले पनि हामी विद्रोहमा उत्रिनु पर्छ भनेर सिकाउनु भएको छैन।
He never said to us an eye for an eye and a tooth for a tooth.
अनि उहाँले कहिले पनि आँखाको बदला आँखा, दाँतको बदला दाँत भनेर हामीलाई सिकाउनु भएको छैन येशू प्रभुले।
The Lord Jesus said, never return evil for evil, but return evil with good.
अनि वास्तवमा येशू प्रभुले भन्नुभएको कुरा चाहिँ दुष्टको खराबीको बदला खराबी होइन, तर खराबीको बदला भलाइ गर भनेर भन्नुभएको छ।
Then he goes on to say the following.
त्यसपछि बिसपले अरू यही कुराहरू भन्दछन्।
He says, I forgive whoever has done this act, and I say to him, you are my son.
अनि उसले भन्दछ, जसले यो काम गरेको छ उसलाई म क्षमा दिँदछु र उसलाई म भन्दछु तिमी मेरो छोरा हो।
I love you, and I will always pray for you.
म तिमीलाई प्रेम गर्छु र तिम्रो निम्ति म सधैँ प्रार्थना गर्नेछु।
And whoever sent you to do this act, I forgive them as well in Jesus' mighty name.
अनि अर्को कुरा उनले भन्दछन्, तिमीलाई यसो गर्नलाई जसले जसले पठाएको हो उनीहरूलाई पनि येशू ख्रीष्टको शक्तिशाली नाउँमा क्षमा दिँदछु।
So this is a wonderful example of living out the teachings of the Sermon on the Mount, which we are learning.
अनि हामीले यहाँनिर बिसपले गरेको प्रतिक्रियाबाट एउटा उदाहरण जुन चाहिँ हामीले पहाडी उपदेशमा सिकिराखेका छौँ त्यो त्यसरी कसरी जिउने भन्ने कुराको एउटा उदाहरण हामीले यहाँ प्रष्ट देख्दछौँ।
So specifically, this is about Matthew chapter 5, verses 38 and 39, where Jesus teaches us not to retaliate against evil, but to turn the other cheek.
अनि वास्तवमा यो चाहिँ विशेष गरिकन मत्ती 5:38 र 39 को शिक्षा अन्तर्गत छ, जहाँनिर चाहिँ येशू प्रभुले सिकाउनु भएको छ खराबीको बदलामा विद्रोह गर्ने होइन तर आफ्नो अर्को गाला फर्काउने।
May we follow this bishop's good example?
अनि हामीले पनि यो बिसपको एउटा असल उदाहरणलाई पछ्याउन सकेका हौँ।
May God help each one of us to remember and to live out all the wonderful teachings of the Sermon on the Mount.
अनि परमेश्वरले हामीलाई यो उदाहरण पछ्याएर यो पहाडी उपदेशमा उहाँले सिकाउनु भएको यो सुन्दर जुन शिक्षाहरू छन् उपदेशहरू छन् त्यस अनुसार जिउन सकेका हौँ।
We thank God for his teachings to us.
अनि हामी परमेश्वरलाई यो पाठहरूको लागि धन्यवाद दिन्छौँ यो शिक्षाको लागि।
So in our last lesson in chapter 6, we discuss about religious practices, giving, praying, and fasting.
अनि हाम्रो यो मत्ती 6 अध्यायमा गएको पाठमा चाहिँ यो धार्मिक रीतिरिवाजहरू जुन चाहिँ दान के भन्छ भेटी दिने जस्तो प्रार्थना गर्ने र फास्टिङ गर्ने यो विषयहरूमा अध्ययन गरेका थियौँ।
How these important three practices we perform for God and for God alone.
अनि वास्तवमा यी तिनवटा कुराहरू जो चाहिँ हामी गर्दछौँ यी चाहिँ वास्तवमा महत्त्वपूर्ण क्रियाकलापहरू हुन् जुन चाहिँ हामी केवल परमेश्वरको लागि र परमेश्वरको लागि मात्रै गर्दछौँ।
We should not seek for man's applause, but for God's approval.
अनि यी कुराहरू गर्दाखेरि हामीले मान्छेद्वारा कुनै मान्यता खोज्नु हुँदैन, मान्छेको स्याबासी खोज्नु हुँदैन, तर परमेश्वरबाट हाम्रो कुरा ग्रहण गर्नुभएको होस् भन्ने कुरा विचार गर्नुपर्छ।
Now, this week we will discuss about security in life.
अनि अहिले आज चाहिँ हामीले जीवनमा हाम्रो सुरक्षा के छ त्यसको बारेमा अध्ययन गर्नेछौँ।
It is about trusting in God's provision for us as we live here on earth.
अनि त्यो हाम्रो सेक्युरिटी, हाम्रो सुरक्षा चाहिँ हामी यो संसारमा जिउँदाखेरि परमेश्वरबाट आउने स्रोत, प्रोभिजनमा हामी भरोसा गर्ने कुरा हो।
Now, this world is full of uncertainty, full of chaos and trouble.
अनि यो संसार चाहिँ वास्तवमा अनिश्चितताको र एकदमै केयस र समस्याको र सबै कुरो बिग्रिएको त्यो अवस्था हामी देख्दछौँ।
And it is full of challenges for a believer.
अनि वास्तवमा यो संसारमा रहने कुरा चाहिँ हरेक विश्वासीहरूको लागि प्रशस्त चुनौतीहरू यहाँ छन्।
Jesus teaches us how to find security in this life.
अनि येशु प्रभुले हामीलाई सिकाउनुहुन्छ कि यो जीवनमा हामीले हाम्रो आफ्नो सुरक्षा कसरी पाउने।
So in today's passage from verses 19 to 34, Jesus presents four important keys in finding security.
अनि आजको पाठमा चाहिँ मत्तीको 19 देखि 34 सम्म चारवटा चाबीहरू अथवा साँचाहरू जुन सुरक्षाको लागि हामीलाई सिकाउनुहुन्छ।
So the first key in verses 19 through 21 is regarding the laying up of treasures in heaven.
अनि पहिलो चाबी अथवा पहिलो साँचो, पहिलो कुरा चाहिँ हामीलाई येशु प्रभुले मत्ती 6:19-21 अनि त्यहाँ चाहिँ हाम्रो धन सम्पत्ति चाहिँ स्वर्गमा राख्ने भन्ने कुरा सिकाउनुहुन्छ।
The second key is about having a clear vision for your life.
अनि दोस्रो चाहिँ हाम्रो जीवनमा चाहिँ हाम्रो दर्शन चाहिँ एकदम प्रष्ट हुनुपर्छ भन्ने कुरा सिक्दछौँ।
The third in verses 25 through 32 is learning to trust in the provision of our Heavenly Father.
अनि दोस्रो चाहिँ 22-24 पद अनि तेस्रो चाहिँ 25-32 पद जो चाहिँ हाम्रो स्वर्गीय पितामा हाम्रो भरोसा राख्ने।
And finally, the fourth key, which is also the climax of this whole section, is the importance of seeking God's kingdom as first priority in everything we do.
अनि चौथो चाबी र अन्तिम कुरा चाहिँ जुन चाहिँ सबै कुराको एकदमै महत्त्वपूर्ण यो विषय छ, त्यो चाहिँ हामीले गरेका सबै कुराहरूमा यो संसारमा परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्ने कुरा।
So let's begin to examine the first key by reading verses 19 through 21.
अनि अब पहिलो चाबीलाई हामीले अध्ययन गरौँ, त्यो चाहिँ मत्ती 6:19-21 पढेर, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले या खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन पनि हुन्छ।
Now, treasures are those things that are precious to us.
अनि वास्तवमा धन सम्पत्ति भनेको त्यो कुरा हो जो हामीलाई मूल्यवान लाग्दछ, महत्त्वपूर्ण लाग्दछ।
Usually they are expensive and of great material value.
अनि वास्तवमा त्यो भौतिक कुराहरूको हिसाबले, वस्तुहरूको हिसाबले त्यस त्यो चाहिँ मूल्यवान हुन्छ।
So the storing up of material treasures is often linked with the building up of wealth and financial security for the future.
अनि वास्तवमा धन सम्पत्ति थुपार्ने र यो मूल्यवान कुराहरू थुपार्ने कुरा चाहिँ आफ्नो आर्थिक हिसाबले आफ्नो भविष्यको निम्ति एउटा सुरक्षाको व्यवस्था बन्दोबस्त गर्ने भन्ने कुरा हुन्छ।
The amassing of such treasure provides not only a sense of security and stability, but it also provides a degree of power and authority.
अनि संसारिक हिसाबले भौतिक धन सम्पत्ति यस्ता कुराहरूलाई एकदम वृद्धि गर्ने कुराले चाहिँ हाम्रो एउटा आर्थिक रूपमा संसारमा एउटा सुरक्षित अनुभव गर्ने मात्रै होइन, धन सम्पत्ति भएको व्यक्तिमा चाहिँ एउटा शक्ति पनि उसले त्यसबाट सञ्चय गर्दछ।
Now, the accumulation of wealth often implies a life of luxury.
अनि वास्तवमा धन सम्पत्ति थुपार्ने कुराले चाहिँ के गर्छ, एउटा सुख विलासको जीवन पनि ल्याउँदछ त्यसले।
And even a sense of achievement in life.
अनि त्यो कुराले चाहिँ कुनै पनि व्यक्ति धन सम्पत्ति थुपार्ने त्यसमा सफल हुने कुराले चाहिँ उसको जीवनको एउटा कुनै कुरा पुरा गर्ने एचिभ गर्ने कुरा जस्तो पनि हुन्छ।
Now, for many people, if not for most people, the pursuit of material treasures is their driving force for their life.
अनि कतिचोटि सबै मान्छे नभए पनि धेरै मान्छेहरूको लागि चाहिँ के हुन्छ, उनीहरूको जीवनको मुख्य लक्ष्य भनेकै यही संसारको धन सम्पत्ति भौतिक कुराहरूलाई थुपार्ने, त्यसमा सफलता हासिल गर्ने, त्यो नै प्राय जसो मान्छेहरूको जीवनको मुख्य लक्ष्य हामी देख्दछौँ।
Now, material treasures have become so important that people everywhere will sacrifice almost anything to gain more of it.
अनि यस्ता मान्छेहरूको जसले धन सम्पत्ति थुपार्ने कुरालाई जोड दिइराखेको हुन्छ, मुख्य कुरा गरिरहेको छ, उनीहरूको निम्ति चाहिँ यो धन सम्पत्तिमा वृद्धि गर्ने, त्यसमा बढाउने कुराहरूको निम्ति यति महत्त्व उनीहरूले राख्दछन् कि उनीहरू सबै कुरा बलिदान गर्न तयार हुन्छन् त्यसको लागि।
So very sadly, material treasures have become a god in itself that many people worship and earnestly seek after.
अनि एउटा महत्त्वपूर्ण कुरा यहाँनिर के देखिन्छन्, यस्ता खालका मान्छेहरू जसले धन सम्पत्तिलाई आफ्नो सफलताको लक्ष्य राख्दछन्, उनीहरूको निम्ति चाहिँ त्यो धन सम्पत्ति नै उनीहरूको जीवनमा एउटा एउटा परमेश्वर जस्तै उनीहरूले त्यो बनाएका हुन्छन्।
So like an idol of worship, people offer their time, their energy, and their dedication to gain more of material treasures.
जसरी मूर्ति पूजा गर्नेले मूर्तिमा सबै कुरा चढाएको जस्तै धन सम्पत्ति थुपार्ने कुरामा उनीहरूले आफ्नो समय, आफ्नो बुद्धि, आफ्नो परिश्रम, आफ्नो सब कुरा त्यसमा लगाएर त्यसले त्यसलाई नै उनीहरूले आफ्नो परमेश्वर बनाइराखेका हुन्छन्।
Now, as we examine this passage, we notice something important.
अनि जब हामी यो अहिले अध्ययन गर्दैछौँ यो पाठलाई, हामीले यहाँनिर केही महत्त्वपूर्ण कुराहरू देख्दछौँ।
Now, in this passage, Jesus does not object to the storing up of treasures.
अनि यो खण्डमा वास्तवमा हामीले बुझ्नुपर्ने कि येशू प्रभुले धन सम्पत्ति थुपार्ने कुराको विरोध उहाँले गर्नुभएको छैन।
In fact, he seems to encourage it.
वास्तवमा हामीले धन सम्पत्तिको जगेडा गर्नुपर्छ भन्ने कुरालाई उहाँले उत्साह नै दिनुभएको हामी यहाँ पाउँदछौँ।
Now, the important question that Jesus would ask us is this.
अनि यहाँनिर वास्तवमा यो विषयमा येशू प्रभुले महत्त्वपूर्ण प्रश्न हामीलाई गर्नुभएको कुरा चाहिँ यो छ।
He would ask us, what kind of treasures are we seeking to store up?
अनि उहाँले हामीलाई सोध्दै हुनुहुन्छ यहाँनिर कि हामीले वास्तवमै कुन खालको धन सम्पत्ति चाहिँ थुपार्ने प्रयासमा हामी छौँ।
What kind of treasures are we working so hard to earn and store up?
अनि कुन खालको धन सम्पत्ति जसको निम्ति चाहिँ हामी थुपार्नलाई, त्यसमा वृद्धि गर्नलाई एकदमै कठिन प्रकारले परिश्रम गरिरहेका छौँ र त्यसलाई बढाउन कोसिस गरिरहेका छौँ, त्यो धन सम्पत्ति चाहिँ कस्तो खालको धन सम्पत्ति हो?
Now, are we seeking after earthly treasures here, or are we seeking after heavenly treasures?
अनि यहाँनिर उहाँले भन्नुहुन्छ कि हामीले चाहिँ यो संसारिक धनलाई नै कोसिस गरिरहेछौँ त्यो थुपार्नलाई, कि स्वर्गीय धनलाई, स्वर्गमा थुपारिने धनलाई खोजिराखेका छौँ?
Earthly treasures are precious things that we earn and we keep here on earth.
अनि वास्तवमा संसारको धन भनेको चाहिँ ती मूल्यवान कुराहरू हुन् जो चाहिँ हामीले कमाउँछौँ र यहाँ थुपार्दछौँ।
Heavenly treasures are the precious things that we save not on earth but in heaven with God.
तर स्वर्गीय धन चाहिँ त्यस्तो धन हो जुन चाहिँ हामीले कमाएर थुपार्दछौँ संसारमा होइन, तर परमेश्वरसँग स्वर्गमा।
God is the protector and guardian of these treasures that we place with Him.
अनि वास्तवमा हाम्रो स्वर्गीय धनको सुरक्षा गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँसँगै हाम्रो धन रहन्छ।
What are heavenly treasures?
अनि वास्तवमा हाम्रो स्वर्गमा थुपारिने धन चाहिँ के हुन् त?
Heavenly treasures are the rewards that God awards to His faithful servants.
अनि ती स्वर्गीय धनहरू चाहिँ ती हुन् जो चाहिँ परमेश्वरले उहाँका विश्वासयोग्य सेवकहरूले गरेको कामहरूको निम्ति दिएका इनामहरू अथवा मुकुटहरू ती हुन्।
Now, Matthew himself lists many examples of heavenly treasures.
मत्तीले नै यहाँनिर स्वर्गीय धनको बारेमा धेरैवटा उदाहरण दिएका छन्।
I'm going to read to you a whole list of them.
अनि त्यो मत्तीले यहाँनिर हामीलाई स्वर्गीय धनको बारेमा जुन लेखेका छन् त्यसको कति यहाँ लिस्टहरू छन् त्यसलाई हामी पढ्नेछौँ।
So in Matthew chapter 5, verse 12, it speaks about the heavenly rewards that await those who endure persecution for Christ's sake.
अनि मत्ती 5:22 त्यहाँनिर जसले ख्रिस्टको निम्ति दुःख कष्ट सहन सक्छ उसले उसको निम्ति चाहिँ स्वर्गीय इनाम चाहिँ पर्खिराखेको हुन्छ, उनीहरूले कमाएको इनाम चाहिँ उनीहरूको निम्ति स्वर्गमा हुन्छ।
Matthew chapter 6, verses 4 through 8 speaks about God's reward to those who are faithful in the essential duties of giving, of prayer, and of fasting.
अनि वास्तवमा मत्ती 6:4 र 8 यहाँनिर मत्तीले लेख्दछन् कि त्यहाँ चाहिँ त्यस्तो खालको इनाम विश्वासयोग्य परमेश्वरका दासहरूको निम्ति स्वर्गमा राखेको हुन्छ जसले चाहिँ आफ्नो कर्तव्य भेटिदिने कुरामा अनि प्रार्थनामा र फास्टिङमा जुन उनीहरूले परमेश्वरको तरिकाबाट गर्दछन् उनीहरूको इनामको बारेमा चाहिँ यहाँ उल्लेख गरिएको छ।
Matthew chapter 16, verse 27 speaks about the rewards that Jesus will give to each person according to what he or she has done following him.
अनि वास्तवमा मत्ती 16:27 चाहिँ ती इनामहरूको बारेमा यहाँ उल्लेख गरिएको छ जुन इनामहरू चाहिँ येशु प्रभुले उहाँलाई अन्तसम्म येशु प्रभुलाई कसरी सबै कुरामा उनीहरूले इमान्दारपूर्वक पछ्याउँदछन् अथवा उनीहरूले के गरेका छन् त्यसको निम्ति त्यो इनाम चाहिँ त्यहाँ राखिएको छ भनेर यहाँ भनिएको छ।
And Matthew 25, verse 21 speaks about the future rewards that await the faithful servants who use their gifts in service of Jesus.
अनि वास्तवमा मत्ती 25:21 चाहिँ ती कुराहरू सिकाइएको छ जसले येशु प्रभुको दासको हिसाबले विश्वासयोग्य सेवकको रूपमा उनीहरूले आफूलाई प्रभुले दिनुभएको परमेश्वरले दिनुभएको वरदानलाई येशु प्रभुको सेवामा उनीहरूले प्रयोग गर्दछन् विश्वासयोग्यता साथ, तिनीहरूको इनामको बारेमा त्यहाँनिर कुरा गरिएको छ।
Now, besides Matthew, the other gospel writers or the apostles also speak about the rewards that God has for faithful servants.
अनि वास्तवमा मत्तीमा बाहेक अरू ठाउँहरूमा अरू प्रेरितहरूले अरू सुसमाचार अथवा अरू पत्रहरूमा पनि परमेश्वरको सेवा सही प्रकारले इमान्दारपूर्वक विश्वासयोग्यता साथ जसले आफूलाई समर्पण गरेर गर्दछन् उनीहरूको निम्ति पनि परमेश्वरले इनाम दिनुहुन्छ भन्ने कुरा भनिएको छ।
So, for example, in Colossians chapter 3, verse 5, Paul speaks about the heavenly inheritance from God as a reward to those who do their work with all their heart for God.
अनि वास्तवमा कलसी 3:5 पाउलले लेख्दछन् ती व्यक्तिहरू जसले चाहिँ पूर्ण हृदयले प्रभुलाई पछ्याउँछन् अथवा प्रभुको सेवा गर्दछन् धार्मिकता के भन्छ प्रभुको इच्छा पुरा गर्दछन्, उनीहरूलाई त्यो स्वर्गीय धन इनामको रूपमा परमेश्वरले दिनुहुनेछ।
James 1 verse 12 speaks about the crown of life, and 1 Peter 5 4 speaks about the crown of glory which will never fade away for the faithful believers.
अनि यहाँनिर याकुब 1:12 चाहिँ जीवनको मुकुटको कुरा गरिएको छ, पहिलो पत्रुस 5:4 चाहिँ एउटा महिमाको मुकुट जसको विश्वास जसको सेवा परमेश्वरमा कहिले पनि समर्पित छ उनीहरूलाई चाहिँ एउटा महिमाको मुकुट जो चाहिँ कहिल्यै त्यो के भन्छ फेड अवे नहुने, कहिल्यै त्यो ननिभ्ने अथवा त्यो कहिल्यै नबद्लिने त्यस्तो खालको रिवार्ड इनाम राखिएको छ विश्वासीहरूको लागि भनेर चाहिँ यहाँ भनिएको छ।
His crowns Jesus will award to believers when he returns.
अनि यी सबै इनामहरू मुकुटहरू चाहिँ जब येशु प्रभुको दोस्रो आगमनमा उहाँ आउनुहुन्छ उहाँले प्रत्येकलाई दिनुहुनेछ।
Now Revelations 22 verse 12 speaks about Jesus' reward which he will award to his faithful followers according to what they have done for him.
अनि यहाँनिर प्रकाश 22 12 ती स्वर्गीय इनामहरूको बारेमा उल्लेख गरिएको छ जुन चाहिँ उहाँले उहाँको सेवा अथवा उहाँलाई विश्वासयोग्यता साथ पछ्याउनेहरूको लागि उहाँले त्यो इनामको रूपमा दिनुहुनेछ।
Specifically, Revelations chapter 22 verse 12 says this. May I ask Pastor Silas to read it?
अनि प्रकाश 22:12 विशेष गरिकन हामी हेर्नेछौँ। यस्तो लेखेको छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ।
So these and many other verses speak about the rich heavenly rewards that await those who dedicate themselves to serve God.
अनि अहिले हामीले पढेको पदहरू र अरू धेरै बाइबलीय पदहरू बाइबलमा हामी पाउँदछौँ जसले चाहिँ हामी परमेश्वरलाई विश्वासयोग्यता साथ इमान्दारीपूर्वक सेवा गर्छौँ उनीहरूको निम्ति स्वर्गमा अथवा येशूको आगमनसम्ममा पर्खिराखेको छ।
Now Jesus reminds his disciples two important things about earthly treasures.
अनि वास्तवमा येशू प्रभुले उहाँको चेलाहरूलाई संसारको धनको बारेमा दुईटा महत्त्वपूर्ण कुराहरू सम्झना दिलाउनु भएको छ यहाँनिर।
One, they do not last.
अनि संसारिक धनको सम्बन्धमा येशु प्रभुले सम्झाउनु भएको पहिलो कुरा चाहिँ संसारिक धन चाहिँ सधैँ रहँदैन।
Two, they are never safe.
अनि दोस्रो कुरा संसारिक धनको बारेमा उहाँले सम्झाउनुहुन्छ, संसारिक धन चाहिँ सुरक्षित छैन।
Earthly treasures will rot, will decay, and they may be stolen.
अनि वास्तवमा संसारिक धन चाहिँ खियाले खान्छ, त्यो नाश भएर जान्छ अथवा चोरले चोर्न सक्छ।
Earthly treasures are temporary.
अनि वास्तवमा संसारिक धन चाहिँ अस्थायी, एकदम केही क्षणको लागि मात्रै हुन्छ।
On the other hand, heavenly treasures are permanent. They are safe forever with God, and they will last forever.
अनि अर्को हिसाबले हेर्दाखेरि स्वर्गीय धन चाहिँ त्यो सदाको लागि हुन्छ, सधैँ नाश हुँदैन र सधैँ सुरक्षित रहँदछ।
Therefore, Jesus' counsel and even command to us is to live our lives and spend our energies storing up for treasures in heaven.
त्यसै कारणले येशू प्रभुले हामीलाई यो खालको सुझाव र सल्लाह दिनुहुन्छ, शिक्षा दिनुहुन्छ कि उहाँको आज्ञा यो छ कि हामीले चाहिँ कहिल्यै नाश नहुने जुन चाहिँ धन स्वर्गमा राखिन्छ, स्वर्गमा राखिने थुपारिने धनको लागि परिश्रम गर भनेर उहाँले भन्नुभएको छ।
So this is a call to invest our time and our energies into activities that bring glory to God.
अनि यो चाहिँ तपाईँ र मेरो निम्ति यो खालको बोलावट हो कि हाम्रो सबै क्रियाकलाप र हामीले गरेको कुराहरूबाट परमेश्वरलाई महिमा दिने काम हामीले गर्न सकौँ।
Invest and work hard for the rewards that come from serving Jesus.
अनि ती कुराहरू को लागि हामी सबै कुरा दिउँ अनि कठिन परिश्रम गरौँ जो चाहिँ येशु प्रभुलाई सेवा पुग्दछ
These rewards will last forever.
अनि त्यसरी पाएको इनाम जो येशुलाई सेवा गरेर त्यो चाहिँ सधैँको निम्ति रहन्छ नाश हुँदैन
And of course, it is also our great privilege to serve our Lord who loves us and who died for us.
अनि वास्तवमा अर्को कुरा चाहिँ उहाँको सेवा गर्नु यो हाम्रो निम्ति अभाग्य मौका हो जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो लागि मर्नु भएको छ
But I would like to clarify this in case of misunderstanding.
अनि तर म यो कुरा अझै प्रश्न पार्न चाहन्छु ताकि हामीले यो कुराहरूमा अलमल नहौँ
Now, Jesus is not teaching us that we should not work for material rewards.
अनि यहाँनिर यो खण्डहरूमा येशु प्रभुले कहिल्यै पनि हामीले भौतिक उन्नतिको लागि अथवा आर्थिक विकासको लागि चाहिँ हामीले काम गर्नै हुँदैन भनेर शिक्षा दिनुभएको छैन
He does not mean that we should not take up a job and work hard to earn money to provide for ourselves and for our families.
र उहाँले यो कुरा कहिले भन्नुभएको छैन कि हामीले आफ्नै निम्ति र आफ्नो परिवारको निम्ति कठिन परिश्रम गरेर धन सम्पत्ति कमाउनु हुँदैन भनेर उहाँले कहिले भन्नुभएको छैन
Working hard and saving for the future is a very important part of Christian living.
वास्तवमा क्रिस्चियन जीवन जिउने कुरामा कठिन परिश्रम गर्नु र भविष्यको लागि आफ्नो आवश्यकताहरूलाई सुरक्षित राख्नु यो पनि एउटा महत्त्वपूर्ण कुरा हो
For example, in Ephesians chapter 6, verse 7, Paul teaches us that whatever kind of work we are engaged in, we are to do our work wholeheartedly as if we are serving the Lord.
अनि उदाहरणको लागि एफिसी 6:7 त्यहाँ शिक्षा दिएको छ सिकाइएको छ कि हामीले जे जे गरे तापनि हामीले कठिन परिश्रम र पुरा हृदयले अनि प्रभुको सेवा गरेको हिसाबले गर्नुपर्छ
Whatever work we do to earn a living, we are not just serving men or working for men, but we are to do it as if we are serving God.
हामीले जे जे काम गरे तापनि हामीले मान्छेको सेवा गरे जस्तो होइन तर प्रभुको सेवा परमेश्वरको सेवा गरे जस्तरी गर्नुपर्छ
Now another verse, 1 Timothy chapter 5 verse 8 and Titus chapter 3 verse 14. Teaches us to work and provide for our family needs.
अनि अर्को पदहरू पनि बाइबलमा हामी पाउँदछौँ पहिलो तिमोथी 5:8 र तितस 3:14 अनि त्यहाँ चाहिँ हामीलाई आफ्नो परिवारको आवश्यकता पुरा गर्नलाई हामीले कडा परिश्रम गर्नुपर्छ भनेर भनिएको छ
So therefore, as believers, we must work hard and we should save material wealth for the future. So we can provide for our needs and for the needs of others.
त्यसकारणले हामी विश्वासीको हिसाबले हामीले कठिन परिश्रम गर्नुपर्दछ जसले गर्दाखेरि हामीले हाम्रो भविष्यको लागि र अरूलाई सहायता खाँचोमा परेकाहरूलाई सहायता गर्नलाई पनि हामीले सांसारिक वस्तुहरू धन सम्पत्तिहरू हामीले थुपार्न सक्दछौँ
So then, what is Jesus' main teaching here?
त्यसो भएदेखि येशु प्रभुले यो खण्डमा सिकाउनु भएको मुख्य शिक्षा के हो
So what Jesus is teaching us here is that our goal in life should not simply be to save up as much as we can the treasures on earth.
अनि यहाँ येशु प्रभुले सिकाउनु भएको कुरा चाहिँ के हो भनेदेखि हाम्रो मुख्य लक्ष्य भनेको चाहिँ संसारकै निम्ति मात्रै सकेसम्म धन थुपार्ने कुरा होइन
This is because we can never take the earthly treasures with us into eternity.
त्यसको मुख्य कारण चाहिँ के छ भनेदेखि संसारमा जतिसुकै धन सम्पत्ति भए तापनि हामीले अनन्तसम्म ती धन सम्पत्ति लान चाहिँ सक्दैनौँ
So these earthly treasures will fade, they will rot, and they will last us only a short period of time.
किनभनेदेखि संसारी कुराहरू चाहिँ नाश हुन्छ त्यो खियाले खान्छ त्यो चाहिँ त्यो परिवर्तन हुन्छ अनि केही क्षणको लागि मात्र रहन्छ
If we really want to store up treasures, then store up treasures, store up heavenly treasures.
अनि यदि हामी साँच्चै नै धन सम्पत्ति थुपार्न चाहन्छौँ भने स्वर्गीय धन सम्पत्ति जुन स्वर्गमा हाम्रो लागि सुरक्षित रहन्छ त्यो धन सम्पत्तिको लागि परिश्रम गरौँ।
These treasures are God's reward that will go with us into eternity, and they are safe with God.
अनि ती स्वर्गीय धनहरू चाहिँ परमेश्वरले हामीले गरेको सेवाको कारणले दिनुभएको इनाम हो जो चाहिँ हामीसँग जान्छ र हामीसँगै परमेश्वरसँगै यो स्वर्गीय धन चाहिँ सधैँको निम्ति सुरक्षित रहँदछ।
So Jesus counsels us and even commands us to dedicate our lives to serve God and to gain eternal treasure in heaven.
वास्तवमा येशु प्रभुले हाम्रो जीवनमा यो सल्लाह यो शिक्षा दिनुहुन्छ कि हामीले चाहिँ परमेश्वरको सेवा यसरी गरौँ जसले गर्दाखेरि चाहिँ हाम्रो स्वर्गीय धन सम्पत्ति पनि जम्मा हुन सक्छ थुप्रिन सक्छ।
So be wise. Don't simply live to store up treasures on earth.
अनि त्यसैले पृथ्वीमा धन सम्पत्ति थुपार्ने कुरा मात्रै नगरेर हामी अलिक बुद्धिमान हुन सकौँ।
Heaven is where we want our true treasures to be.
अनि वास्तवमा हाम्रो साँचो धन चाहिँ स्वर्गमा भएको हामीले चाहनुपर्छ।
Now, this is a very important perspective in life.
वास्तवमा यो चाहिँ जीवनको निम्ति स्वर्गीय धन सम्पत्तिको लागि चाहने कुरा चाहिँ हाम्रो जीवनमा सबभन्दा महत्त्वपूर्ण विचार हो।
It is very, very important where we decide to place our treasures.
अनि हामी वास्तवमा हाम्रो धन चाहिँ कहाँ राख्न चाहन्छौँ त्यो एकदमै महत्त्वपूर्ण कुरा हो।
Now, Jesus gives three reasons why it is essential for Christians to carefully decide where we want to keep our treasures.
अनि वास्तवमा येशु प्रभुले हाम्रो धन सम्पत्ति चाहिँ हामीले कुन ठाउँमा राख्नुपर्छ भन्ने कुरा बुझाउनलाई तिनवटा कारणहरू दिनुभएको छ।
Do we want to keep all our treasures here on earth or in heaven?
के हामी हाम्रो धन सम्पत्ति यो संसारमा थुपार्न चाहन्छौँ कि स्वर्गमा परमेश्वरसँग राख्न चाहन्छौँ?
So Jesus gives three reasons why we should seek for heavenly treasures.
अनि येशु प्रभुले हामीले किन स्वर्गीय धन सम्पत्तिको लागि चाहना गर्नुपर्छ र त्यसको लागि काम गर्नुपर्छ भनेर सिकाउनु भएको तिनवटा कारणहरू दिनुभएको छ।
First reason found in verse 21.
पहिलो चाहिँ हामीले पहिलो कारण येशु प्रभुले दिनुभएको चाहिँ 21 पदमा हामी पाउँदछौँ।
Jesus says, "For where your treasure is, there your heart will be also."
अनि येशु प्रभुले भन्नुहुन्छ तिम्रो धन जहाँ छ त्यहाँ तिम्रो मन पनि हुनेछ।
Verse 21, Jesus says, "Where your treasure is, there your heart will be also."
अनि वास्तवमा मत्ती 6:21मा येशु प्रभुले भन्नुहुन्छ जहाँ तिम्रो धन हुन्छ त्यहीँ तिम्रो मन पनि हुन्छ।
Where we decide to place our treasure will affect everything we do.
अनि वास्तवमा हामीले हाम्रो धन चाहिँ कहाँ राख्न चाहन्छौँ त्यो कुराले हामीले जे जे गर्छौँ ती सबै कुरामा प्रभाव पार्दछ।
Now, if you and I decide to build our treasures here on earth, then our hearts will always be concerned about the things of this world.
अनि वास्तवमा तपाईँ र मैले हाम्रो धन सम्पत्ति यो संसारमै थुपार्ने चाहिँ प्रयास गऱ्यौँ त्यो नै मुख्य कुरा ठान्यौँ भनेदेखि जहिले पनि हामीले जे जे गर्छौँ विचार गर्छौँ यही संसारिक धनकै कुराको बारेमा विचार गर्ने हुन पुग्छौँ।
But if we decide to store up our treasures in heaven, then our hearts will can be concerned about the things of heaven.
तर यदि हामीले हाम्रो धन सम्पत्ति चाहिँ स्वर्गमा थुपार्नु पर्छ भन्ने कुरामा हामीले निर्णय गर्यौँ भनेदेखि हाम्रो चासो अथवा हाम्रो चिन्ता हाम्रो फिक्री हाम्रो कोसिस चाहिँ स्वर्गीय धन सम्पत्तिको लागि हुँदछ।
So, do you want to learn to love more the things of God in heaven?
के हामीले परमेश्वरको कुराहरू जो स्वर्गमा छ त्यो कुरालाई चाहने त्यसलाई प्रेम गर्ने त्यसलाई मन पराउने हामी कुराहरू सिक्न चाहन्छौँ।
Then choose heaven as the place you want to invest your time and energies.
अनि यदि त्यसो हो भने तपाईँले आफ्नो समय र आफ्नो शक्ति खर्च गर्ने कुरा चाहिँ स्वर्गीय कुराहरूको लागि गर्नुहोस्।
Now, second reason, let us verse read verses 22 to 24.
अनि दोस्रो चाहिँ हामीले चौ के अरे 22 र 22 23 24 पदमा हामी देख्दछौँ। आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमी भित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो घोर हुन्छ। कसैले दुई मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कोलाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
The second reason is given in verse 22.
अनि यहाँनिर दोस्रो कारण चाहिँ येशूप्रभुले किन हामीले स्वर्गमा धन सम्पत्ति थुपार्नुपर्छ भन्ने कुरा चाहिँ 22 पदमा दिनुभएको छ।
The eye is the lamp of the body.
अनि वास्तवमा आँखा चाहिँ शरीरको बत्ती हो।
What Jesus means here is that the eye represents our vision and our goal in life.
अनि वास्तवमा यहाँनिर येशूप्रभुले भन्नु खोज्नु भएको कुरा चाहिँ हाम्रो आँखा चाहिँ हाम्रो दर्शन दिने र हाम्रो जीवनको लक्ष्य निर्धारित गर्ने कुरा हो।
Where our eyes look affects all our decisions in life.
अनि हाम्रो आँखाले कहाँतिर हेरिराखेको हुन्छ, हेर्न चाहिराखेको हुन्छ, हाम्रो जीवनको सबै निर्णयहरू चाहिँ त्यसमा भर पर्दछ।
Are we looking up at God or are we looking at the things of this world?
के हामी परमेश्वरलाई माथि हेरिरहेका छौँ हाम्रो आँखाले, कि यो संसारको वस्तुहरूलाई हेरिरहेका छौँ?
As Christians, we need a clear vision of where we are heading in life.
अनि क्रिस्चियन भएको हिसाबले हाम्रो जीवनमा हामी कुन दिशातिर अगाडि बढ्दैछौँ भन्ने कुरामा हामी निश्चय हुनुपर्छ।
What are we looking at?
हामीले कुन कुरालाई चाहिँ हेरिराखेका छौँ, चाहिराखेका छौँ?
If we decide that heaven is where we want our treasures, then our whole life will be full of light.
अनि यदि हामीले निर्णय गर्दछौँ कि हाम्रो सम्पत्ति थुपार्ने चाहिँ स्वर्गमा हो भन्यो भने चाहिँ हाम्रो पुरा जीवन चाहिँ ज्योतिमा हुँदैछ।
And we will be blessed in ways we cannot even imagine.
अनि यदि त्यस्तो हाम्रो निर्णय छ भनेदेखि चाहिँ हामी यस्तो प्रकारले आशिषित हुन्छौँ, हामीले आशिष पाउँछौँ कि हामीले कल्पना पनि गरेका हुँदैनौँ।
But if we choose to look away from heaven, away from God, then our life is in darkness.
तर यदि हामीले निर्णय गर्यौँ, हामीले छान्यौँ कि हामी चाहिँ परमेश्वरमा अथवा स्वर्गतिर होइन तर संसारिक कुराहरूमा हेर्न चाह्यौँ भने हामी चाहिँ परमेश्वरबाट टाढा र अन्धकारतिर लाग्नेछौँ।
And we are headed for destruction and eternity away from God.
अनि त्यो अवस्थामा स्वर्गतिर परमेश्वरतिर नहेर संसारिक कुरातिर हेर्न थाल्यो भने चाहिँ हामी परमेश्वरबाट, स्वर्गीय कुराबाट र अनन्तताबाट हामी अर्कोतिर फर्किन्छौँ।
The Apostle Paul reminds us in Romans chapter 8, verse 18,
अनि
that
पास्टर,
nothing is worth comparing to the glory that will be revealed to those who are faithful to Jesus.
प्रेरित पावलले हामीलाई रोमी 8:18 सम्झाउँदछन्, अनि जुन कुरा येशु ख्रिस्टमा हामीले जुन महिमा पाउँदछौँ संसारको कुनै पनि कुराहरूमा दाज्न सकिँदैन, त्यो हामीले पाउने महिमा चाहिँ हामीले उहाँमा विश्वासयोग्य भएर कमाउन सक्छौँ।
Now, the third reason for deciding to invest in heaven is found in verse 24.
अनि अब हामी तेस्रो कारण, हामीले कसरी हाम्रो धन चाहिँ स्वर्गमा थुपार्ने कुरा गर्न सक्छौँ, त्यसलाई जान्न सक्छौँ भन्ने त्यो चाहिँ 24 पदमा हामी देख्दछौँ।
No one can serve two masters.
कसैले पनि दुईटा मालिकको एकैचोटि सेवा गर्न सक्दैन।
No one can serve two masters. It's a very important principle.
वास्तवमा यो एकदमै महत्त्वपूर्ण सिद्धान्त हो कि कुनै पनि व्यक्तिले दुईटा मालिकको एकैचोटि सेवा गर्न सक्दैन।
Serve God or serve material wealth. These are two masters that are completely in opposition.
अनि परमेश्वरको सेवा गर्ने कुरा, उहाँलाई मान्यता दिने कुरा, अथवा धन सम्पत्तिलाई मान्यता दिने, त्यसलाई चाहने कुरा, यो एउटै कुरा होइन, यो चाहिँ एकअर्कामा विपरीत कुरा हुन्।
God or material wealth, we can only choose to serve one.
अनि हामीले के चाहिँ परमेश्वर कि चाहिँ धन सम्पत्ति भौतिक कुराहरू संसारको, अनि यो दुईटा मध्ये दुईटै चुन्न सकिँदैन, हामीले एउटा मात्रै चुन्न सक्छौँ।
We serve God or we serve money. There is no in between.
कि चाहिँ हामीले पैसाको लागि सेवा गर्छौँ कि चाहिँ परमेश्वरलाई सेवा गर्छौँ, यसको बिचमा केही पनि छैन।
There is no in between because these two masters are in opposition.
अनि यहाँनिर यसको बिचमा केही छैन, किनभनेदेखि यो दुईटा मालिक चाहिँ एकअर्कामा विपरीत छन्।
Now some people try to serve both.
अनि कतिचोटि मानिसहरूले दुईटैलाई सेवा गर्ने प्रयास गर्छन्।
That is, they want to set their lives to pursue treasures on earth, and they also want to pursue Jesus.
अनि कतिजना मान्छेहरूले उनीहरूको जीवनमा संसारको धन सम्पत्तिको लागि पनि बढी नै ध्यान दिन्छन् र उनीहरू विचार गर्छन् परमेश्वरको पनि उनीहरू सेवा गर्छन्।
Now Jesus tells us in this passage that this does not work.
अनि यो खण्डमा येशू प्रभुले प्रष्ट सिकाउनुहुन्छ कि दुइटै मालिकलाई सेवा गर्न कोसिस गर्ने चाहिँ काम लाग्दैन।
Eventually, these people will end up serving only one master.
अनि अन्तत यी दुइटै कुरा सेवा गर्न खोज्नेले एउटा मालिकको मात्रै सेवा गर्न पुग्छ।
And unfortunately, I think very much most of the time that one master will be money and not Jesus.
दुःख लाग्दो कुरा चाहिँ के छ भनेदेखि दुइटै सेवा गर्न प्रयास गर्ने मान्छेहरूको त्यो मालिक जो उनीहरूले सेवा गर्न पुग्छन् त्यो चाहिँ येशु प्रभु अथवा परमेश्वर नभइकन संसारको धन सम्पत्ति हुनु पुग्छ, पैसा हुनु पुग्छ।
So we have to choose decisively if we want to invest in heaven.
त्यसकारणले हाम्रो सम्पत्ति स्वर्गमा फुपार्ने हो भने चाहिँ हामीले एकदमै विचार पुर्याएर छान्नुपर्ने हुन्छ।
Then we can get on the path to truly live for heaven and live our lives for Jesus.
अनि जब हामीले एकदमै ध्यान पुर्याएर त्यसलाई छान्दछौँ तब मात्रै हामीले हाम्रो साँचो जीवन स्वर्गीय बाटोमा र येशु ख्रिस्टको निम्ति हामी जिउन सक्दछौँ।
Now, as believers, we may sometimes become overly worried about issues of daily living.
अनि विश्वासीको हिसाबले कतिचोटि हामी दैनिक जिउने कुराहरूको निम्ति धेरै चिन्तामा पनि पर्न सक्छौँ।
Even about basic necessities in life, such as eating, drinking, and clothing.
अनि कतिचोटि हाम्रो दैनिक आवश्यकताका कुराहरू, उदाहरणको लागि खाने, लाउने, जिउने, यस्तो कुराहरूको निम्ति पनि हामी धेरै चिन्तामा पर्न सक्छौँ।
We may become so worried that we cannot focus on serving God and living the life God intends for us.
अनि यी दैनिक कुराहरू, भौतिक आवश्यकताहरूकै बारेमा यति चिन्ता गर्न गर्ने हामी हुन सक्छौँ जसले गर्दाखेरि चाहिँ हामीले हाम्रो जीवनमा सही कुरा के हो भनेर विचार पनि गर्न सक्दैनौँ, हामी ध्यान पनि दिन सक्दैनौँ, हामी त्यसैमा अलमल लिन सक्छौँ।
So this worrying will weigh us down so that we may even become depressed and end up being in a much worse situation.
अनि त्यस्तो खालको चिन्ता, धन सम्पत्तिको र यो सांसारिक आवश्यकताको चिन्ता गऱ्यो भने हामीले हाम्रो जीवनमा चाहिँ यति निराश हुन्छौँ कि हामी डिप्रेसनमा पर्न सक्छौँ, अझै हाम्रो अवस्था नराम्रो हुन सक्छ।
Jesus counsels us as believers not to worry because worrying never helps.
अनि वास्तवमा यहाँ येशु प्रभुले हामी विश्वासीहरूलाई एउटा सुझाव, एउटा सल्लाह र शिक्षा दिनुहुन्छ। हामी विश्वासीको हिसाबले चिन्ता गर्नु हुँदैन किनभने चिन्ताले हामीलाई कहिले पनि सहायता पुर्याउन सक्दैन।
Let us read verse 25 to 30.
अनि अहिले चाहिँ हामी मत्ती 6 25 30 पढ्नेछौँ। यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भने आफ्नो प्राणको निम्ति र के लगाउँला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुराहरू भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? वास्तव आकाशका चराचुरुङ्गीहरूलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न काटी कट्ने गर्छन् न भकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ र तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगा फाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? मैदानका लिली फुललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन् न धागो काट्दछन्, तर म तिमीहरूलाई भन्दछु सालोमन राजा अनि पनि आफ्नो सारा वैभवमा तिनीहरूमध्ये एउटा जति विभूषित थिएनन्। आज हुने र भोलि आगोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने ए अल्पविश्वासी हो, कि तिमीहरूलाई झन् बढी उहाँले पहिराउने हुने छैन र?
So Jesus teaches us here as believers not to be overly worried about the future.
अनि यहाँनिर यसु प्रभुले हामीलाई विश्वासीको हिसाबले सिकाउनु हुँदछ कि हाम्रो आफ्नै यो संसारमा कसरी जिउने भन्ने कुराको भविष्यको लागि धेरै चिन्ता नगर।
God cares intensely for each one of us and for our needs.
अनि वास्तवमा परमेश्वरले हाम्रो प्रत्येकको आवश्यकता र हाम्रो चाहना हाम्रो सबै कुराहरूको निम्ति परमेश्वरले हेर्नुहुन्छ, वास्ता गर्नुहुन्छ।
We are more far more valuable to God than the birds of the air.
अनि हामी आकाशमा उड्ने चराहरू भन्दा परमेश्वरको निम्ति एकदमै धेरै मूल्यवान छौँ।
So as God provides for the birds, he will even more provide for our needs.
अनि त्यो आकाशको चराहरूलाई पनि परमेश्वरले यसरी त्यसको आवश्यकता पुरा गरिदिनुहुन्छ भनेदेखि हाम्रो खाँचोहरू चाहिँ कति धेरै प्रकारले उहाँले पुरा गर्नुहुन्छ।
As God clothes the lilies of the fields in great beauty, so God will even more provide for the clothing and for the needs of his children.
अनि जसरी परमेश्वरले एउटा लिली फुललाई त्यसरी पहिराउनुहुन्छ भनेदेखि उहाँले आफ्नो छोराछोरी हामीलाई झन् उत्तम प्रकारले पहिराउन सक्नुहुन्छ।
So this is an invitation for all believers to trust in the great kindness and provision of our Heavenly Father.
अनि यो चाहिँ हामी विश्वासीहरूलाई परमेश्वरको छोराछोरीको हिसाबले हामीले परमेश्वर पितालाई सबै कुराको निम्ति भरोसा गर्नलाई उहाँले भन्नुहुन्छ।
So he is not a God who is distant, who is far away, but he is a God who is near, who knows our needs, and he wants very much to provide for us.
अनि उहाँ चाहिँ त्यो परमेश्वर हुनुहुन्छ जो चाहिँ एकदमै टाढा होइन, उहाँ चाहिँ हाम्रो नजिकै हामीसँगै हुनुहुन्छ र हामीलाई हाम्रो सबै खाँचोहरू उहाँले जान्नुहुन्छ र त्यो उपलब्ध गराउनुहुन्छ।
So let me say then that we should work hard with our hands and save financially.
अनि अब यो कुरा हामी भनौँ यहाँनिर कि हाम्रो आफ्ना हातहरू चलाएर परिश्रम गरेर हाम्रो आर्थिक कुराहरू पनि हामीले बचाउन सक्दछौँ
And plan for the future.
अनि भविष्यको कुराहरूको योजना गर्न सक्दछौँ।
But we must be careful not to be dominated by fear and worry.
अनि हामीले कहिले पनि चिन्ता र डरले यो त्यसमा मात्रै ध्यान हामीले दिनु हुँदैन, ती कुराहरूले हामीलाई प्रभाव पार्नु हुँदैन।
We must always remember that God cares and he will provide for our needs.
अनि हामीले जहिले पनि यो कुरालाई सम्झाउनु पर्छ कि परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ र हाम्रो आवश्यकताहरू उहाँले पुरा गर्नुहुन्छ।
He is our true provider.
अनि हाम्रो साँचो हामीलाई दिनुहुने उपलब्ध गराउनु हुने उहाँ हुनुहुन्छ।
We must learn to trust him.
हामीले चाहिँ उहाँमा भरोसा गर्न सिक्नुपर्छ।
Oftentimes we worry too much and we begin to trust in ourselves and in our abilities.
अनि कतिचोटि हामी यति धेरै चिन्ता गर्छौँ कि तब हामी चाहिँ हामी आफैमा आफ्नै क्षमतामा भरोसा गर्न थाल्दछौँ।
Instead of trusting in God and in his provision for us.
अनि वास्तवमा उहाँले उपलब्ध गराउने हुने कुरा स्रोत र उहाँमा भरोसा गर्नुको सट्टा
So Jesus here reminds us to always have an attitude of trust and faith in God.
अनि यहाँ यसु प्रभुले हामीलाई सम्झाउनु हुन्छ कि सधैँ हामीले परमेश्वरमा विश्वास गर्ने र परमेश्वरमा भरोसा गर्ने कुरा गर्नुपर्दछ।
Not people, not friends, but God is truly the one who provides for us.
अनि मानिसहरूले अनि हाम्रो साथीहरूले भन्दा परमेश्वर हुनुहुन्छ जसले सधैँ हाम्रो आवश्यकताहरूलाई पूर्ति गरिदिनु हुनेछ।
And it is He whom we must rely and trust for help in times of need.
जब हाम्रो खाँचो हुनु हुन्छ हामीलाई आवश्यकता हुन्छ हामीले हाम्रो आवश्यकताको लागि उहाँमा भरोसा गर्नुपर्छ किनभने उहाँले हाम्रो आवश्यकता पुरा गरिदिनु हुनेछ।
Now, in my own life, I have many times experienced God providing for me in my times of need.
अनि उहाँले भन्दै हुनुहुन्छ उहाँको आफ्नो जीवनमा धेरैचोटि परमेश्वरले उहाँको खाँचो र उहाँको आवश्यकताको समयहरूमा परमेश्वरले पुरा गरिदिनु भएको छ।
Many times I was really desperate for help, and God always provided the needed help at the right time.
अनि उहाँले भन्दै हुनुहुन्छ धेरैचोटि उहाँको निम्ति आवश्यकताहरू थियो त्यसको निम्ति उहाँ चिन्तित हुनुहुन्थ्यो तर परमेश्वरले सधैँ नै प्रत्येकचोटि चाहिँ जब त्यस्तो खालको खाँचो आवश्यकता छ उहाँको आवश्यकताहरू पुरा गरिदिनु भएको छ।
So God's provision has caused me to trust Him more and to grow in my faith and trust in my Heavenly Father.
अनि परमेश्वरले उपलब्ध गराउनु भएको जुन चाहिँ उहाँको स्रोत छ त्यसबाट उहाँले हामीलाई पुरा हाम्रो आवश्यकता पुरा गरिदिनुहुन्छ र हामीले सधैँ हाम्रो स्वर्गीय पितामा हाम्रो भरोसा राख्न सक्छौँ।
Let us read the final three verses, verses 31 to 34. Pastor Silas, please.
अनि हामी अन्तिम तिनवटा पदहरू पढ्नेछौँ त्यो चाहिँ 31 देखि 34 सम्म। यसकारण के खाउँला कि के पिउँला कि के पहिरौँला भनेर फिक्री नगर किनकि अन्य जातिहरूले यी सब थोक खोज्छन् र तिनीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।
So this Jesus concludes this section with the most important challenge.
वास्तवमा यो खण्ड जुन येशु प्रभुले सिकाउँदै हुनुहुन्छ यसको यसलाई चाहिँ एउटा महत्त्वपूर्ण चुनौती दिएर अन्त गर्नुभएको छ।
This is the climax of the whole section.
अनि वास्तवमा पुरा उहाँले दिनुभएको शिक्षाको एकदमै यो एकदम महत्त्वपूर्ण ठाउँमा हामी पुगेका छौँ यहाँनिर।
This is the most important thing to remember and to obey.
अनि वास्तवमा हामीले सम्झनु पर्ने र यसलाई पालन गर्नुपर्ने यो एकदमै महत्त्वपूर्ण कुरा चाहिँ हो।
In verse 33, Jesus says, "Seek first His kingdom and His righteousness, and all these things will be given to you as well."
अनि वास्तवमा 33 पदमा मत्ती 6 को या उहाँले भन्नुभएको छ पहिला परमेश्वरको राज्य उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ।
Matthew chapter 6, verse 33, it is so very important.
अनि मत्ती 6 को 33 पद चाहिँ वास्तवमा एकदमै महत्त्वपूर्ण छ।
It is so important, I wish we could read it 10 times.
अनि यो यति महत्त्वपूर्ण चाहिँ म 10 चोटि पढ्छु।
But I'll just read it one more time.
अनि हामी यसलाई फेरि एकचोटि पढ्छौँ।
Verse 33, seek first His kingdom and His righteousness, and all these things will be given to you as well.
33 पद मत्ती 6 को तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गरेर यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ।
This command is to actively seek God's kingdom and His righteousness.
अनि यो आज्ञा चाहिँ हामी उहाँको धार्मिकता र उहाँको राज्यको निम्ति निरन्तर खोजिरहनु पर्छ।
So let me ask you, what is your priority in life?
तपाईँलाई म सोध्न चाहन्छु, तपाईँको जीवनको प्राथमिकता के हो?
What do you live for?
तपाईँ के को लागि जिउनुहुन्छ?
What is the most important thing in your life?
तपाईँको जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ?
Jesus says to us, seek first his kingdom.
अनि येशु प्रभुले यहाँ भन्नुहुन्छ, उहाँको राज्यको पहिला खोजी गर,
Seek first God's kingdom.
परमेश्वरको राज्य पहिला खोजी गर।
Let this be the most important priority in our lives.
अनि हाम्रो जीवनमा परमेश्वरको राज्य खोजी गर्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको होस्।
Once we get this priority correct, everything else will fall into place.
जब हामीले यो महत्त्वपूर्ण कुरालाई चाहिँ हाम्रो प्राथमिकता ठिक प्रकारले छान्दछौँ, बाँकी अरू सबै कुराहरू आफै मिल्दछन्।
Once we get this priority correct, God will provide for all our needs.
जब हामीले यो प्राथमिकतालाई सही गर्यौँ, हाम्रो अरू सबै आवश्यकताहरू परमेश्वरले उपलब्ध गराउनुहुन्छ।
This is such a wonderful command with a generous promise.
अनि वास्तवमा यो यति महत्त्वपूर्ण आज्ञा छ जसले चाहिँ हामीलाई उहाँको एकदमै ठुलो प्रतिज्ञा पनि यहाँनिर छ।
So seek first the things that will bring glory to God.
त्यसैले परमेश्वरको ती कुराहरूलाई खोज जसले परमेश्वरलाई महिमा ल्याउँदछ,
Avoid the things that dishonor him.
अनि उहाँलाई निन्दा हुने, उहाँको महिमा नहुने कुरालाई चाहिँ तपाईँले त्याग्नुहोस् अथवा ती कुरा नगर्नुहोस्,
Do things the right way as Jesus has taught us.
जसरी येशु प्रभुले गर्नु भनेको छ ती कुराहरूले तपाईँ ठिक प्रकारले तपाईँ गर्नुहोस्।
So even if others oppose us, we should act in ways that honor God in our lives.
अनि सायद अरू मानिसहरूले तपाईँ र मेरो विरोध गर्ला, हामीले मान्छेहरूको सतावट सहनु पर्ला, तर परमेश्वरलाई महिमा हुने उहाँको इच्छा अनुसारको, उहाँले आज्ञा गर्नुभए अनुसारको काम हामी गरिरहौँ।
So Jesus tells us that when we put God first in this way, God will always provide for our needs.
अनि येशु प्रभुले यहाँनिर भन्नुहुन्छ, पहिला हामीले जब परमेश्वरलाई पहिलो प्राथमिकतामा राख्छौँ, उहाँलाई पहिलो ठाउँमा राख्छौँ, हाम्रो सबै अरू आवश्यकताहरू परमेश्वरले नै पुरा गरिदिनुहुन्छ।
What a great and wonderful promise that God gives to us as we honor Him.
जसै हामी परमेश्वरलाई आदर गर्छौँ, उहाँलाई महिमा गर्ने काम गर्दछौँ, अनि यो कति खुसीको प्रतिज्ञा, कति ठुलो प्रतिज्ञा उहाँले गर्नुहुन्छ कि उहाँले हामीलाई आशिष दिनुहुन्छ।
So may God be greatly glorified in each one of our lives.
हामी प्रत्येकको जीवनमा परमेश्वरको महिमा सदा सर्वदा भएको होस्।
And may we learn to honor and trust in the provision of our gracious Heavenly Father.
अनि हामीले हाम्रो महान स्वर्गीय पिताको प्रतिज्ञा र उहाँले दिनुहुने रिसोर्स, उहाँले दिनुहुने उहाँले उपलब्ध गराउने हुने उहाँको स्रोतमा भरोसा गर्न र उहाँलाई महिमा दिन हामी सधैँ सिक्न सकेका हौँ।
Amen, and we end here.
Amen and amen. Thank you so much, brother.
So there are two questions. Are you going to, would you like